بسم اللہ الرحمن الرحیم۔ ناظرین السلام علیکم، میں علی عباس رضوی انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ پروگرام کا آغاز کرنے سے پہلے درود و سلام بھیجتے ہیں محمد و آل محمد پر۔ ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان میں دہشت گردانہ واقعات اور سینئر سیاستداں کا قتل۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جہاں ناظرین، جیسا کہ آپ جانتے ہیں کہ ان دنوں پاکستان میں دہشت گردانہ واقعات میں خاصی تیزی آ گئی ہے، اور پشاور میں جہاں کچھ دنوں قبل ایئرپورٹ پر حملہ کیا گیا، اس کے کچھ ہی دن بعد خیبر پختونخوا صوبے کے سینئر وزیر بشیر احمد بلور کو کس طرح سے دہشت گردی کا نشانہ بنایا گیا، یہ سب آپ کی آنکھوں کے سامنے ہے۔ اور کراچی تو مسلسل دہشت گردی کی لپیٹ میں ہے، آئے دن وہاں ٹارگٹ کلنگ اور تشدد کے واقعات رونما ہو رہے ہیں۔ مگر اس دوران ایک بحث یہ چھڑی ہوئی ہے کہ آیا یہ جو لوگ اس طرح کے دہشت گردانہ واقعات انجام دے رہے ہیں اور جس میں بے گناہ عام شہری مارے جا رہے ہیں، کیا یہ صحیح معنوں میں ڈرون حملوں کا رد عمل ہے؟ اور اگر ڈرون حملوں کا رد عمل ہے تو اس میں بیچارے عام شہری کیوں مارے جا رہے ہیں؟ کیا اس بات کی اجازت یا ڈرون حملے اس بات کا جواز بن سکتے ہیں کہ عام شہری اس کے جواب میں مارے جائیں؟ ڈرون حملے یقینی طور پر قابل مذمت اقدام ہے امریکہ کا، اور پاکستان کی عرضی سالمیت اور اس کے اقتدار اعلیٰ کا کھلے عام وہ اس کی پائمالی کر رہا ہے اور اس کی خلاف ورزی کر رہا ہے، اور امریکہ کی اس اقدام کی عالمی سطح پر مذمت ہونی چاہیے، اس میں کسی کو شک نہیں۔ لیکن جو لوگ ڈرون حملوں کا بہانہ بنا کر عام شہریوں کا خون بہا رہے ہیں، کیا ان کے اس دہشت گردانہ اقدام کی کہیں سے بھی توجیہ کی جا سکتی ہے؟ یہ وہ سارے معاملات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، مگر اس سے پہلے ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی، اسے دیکھتے ہیں پھر آپ کی خدمت میں حاضر ہوتے ہیں۔
پاکستان ایک عرصے سے دہشت گردانہ کارروائیوں، ٹارگٹ کلنگ اور خودکش حملوں کا شکار چلا آ رہا ہے، اور بظاہر اس کے انسداد کی کوئی سبیل دکھائی نہیں دیتی۔ پاکستان میں دہشت گردی کے یہ واقعات اب کسی خاص طبقے، فرقے اور اشخاص تک محدود نہیں رہے ہیں، بلکہ مختلف فرقوں، نسلی اور لسانی گروہوں، سیاست دانوں اور حتیٰ سیکیورٹی فورس، پولیس اور فوج کے خلاف بھی کیے جا رہے ہیں۔ پچھلے چند برسوں کے دوران دہشت گردوں نے کئی بار پاکستان کے فوجی مراکز اور چھاونیوں کو منظم حملوں کا نشانہ بنایا ہے، جس سے پاکستان میں دہشت گردی نیٹ ورک کی طاقت اور اثر و رسوخ کا اندازہ لگایا جا سکتا ہے۔ دہشت گردی کے حالیہ واقعے میں ایک خودکش حملہ آور نے پاکستان کے سینئر سیاستداں اور این پی کے رہنما بشیر احمد بلور کو قتل کر دیا۔ اس حملے میں 9 دیگر افراد بھی مارے گئے، جو سب کے سب اے این پی کے کارکن تھے۔ پاکستان میں ایک عرصے سے شیعہ مسلمانوں کو ٹارگٹ کلنگ اور خودکش حملوں کا نشانہ بنایا جا رہا ہے، جسے پاکستان کے شیعہ مسلمان نسل کشی کا نام دے رہے ہیں، کیونکہ جس تواتر کے ساتھ شیعہ کلنگ کے واقعات ہو رہے ہیں اور ان کے انسداد کا کوئی راستہ تحال تلاش نہیں کیا جا سکا ہے، اسے دیکھتے ہوئے شیعہ رہنما بعض اوقات اسٹیٹ کے بعض اداروں کو متعون کرتے ہیں۔ پاکستان کے ہیومن رائٹس کمیشن کے جاری کردہ اعداد و شمار انتہائی چونکا دینے والے ہیں۔ ہیومن رائٹس واچ کے مطابق رواں سال کی پہلی 6 ماہی کے دوران صرف کراچی میں 1,257 افراد کو ٹارگٹ کلنگ کا نشانہ بنایا گیا ہے، جن میں سے 972 افراد کے بارے میں ادارے کا خیال ہے خالصتاً ٹارگٹ کر کے قتل کیا گیا ہے، جبکہ 2011 کی پہلی 6 ماہی میں یہ تعداد 1,338 تھی۔ مذکورہ اعداد و شمار صرف پاکستان کے تجارتی اور صنعتی شہر کراچی سے تعلق رکھتے ہیں، اور اس میں پاکستان کے دیگر شہروں میں ہونے والے ٹارگٹ کلنگ یا دہشت گردی کے دیگر واقعات شامل نہیں کیے گئے۔ بہرحال شیعہ مسلمانوں کی ٹارگٹ کلنگ کے متعدد واقعات سمیت اے این پی کے سینئر رہنما حاجی بشیر احمد بلور کے قتل کی ذمہ داری بھی تحریک طالبان پاکستان نے قبول کر لی ہے۔ پاکستان کے سینئر تجزیہ نگار سلیم صافی نے اپنے کالم میں اس جانب اشارہ کرتے ہوئے خدشہ ظاہر کیا ہے کہ ملک میں آئندہ ہونے والے پارلیمانی انتخابات انتہائی خونی ہو سکتے ہیں، وہ لکھتے ہیں، تحریک طالبان پاکستان نے پوری تیاری کر رکھی ہے، سیاسی جماعتوں، ان سے وابستہ افراد اور صحافیوں تک کی درجہ بندی ہو رہی ہے۔ الر اعلان کہہ رہے ہیں کہ اے این پی، ایم کیو ایم بالخصوص اور موجودہ نظام کا حصہ رہنے والی سیاسی جماعتیں بالعموم نشانہ بنیں گی۔ تبھی تو خدشہ ظاہر کیا جا رہا ہے کہ خاکم بدہن اگلے انتخابات نہایت خونی ہوں گے۔ سیاسی مبصرین کا خیال ہے پاکستان سیاسی اور عسکری قیادت نیز ملک کے مذہبی سیاسی رہنماؤں اور سرکردہ دانشوروں کو سر جوڑ کے بیٹھنا ہوگا اور دہشت گردی کے اس جن کو بوتل میں واپس بند کرنے کی کوئی تدبیر کرنا ہوگی۔
جی ہاں، دہشت گردی کے جن کو بوتل میں بند کرنے کی کوئی تدبیر ہوگی، اور اسی بات کی طرف اشارہ آج اے این پی کے سربراہ اسفندیار ولی نے بھی کیا کہ تمام سیاسی جماعتوں کو مل بیٹھ کر دہشت گردی کے خلاف ایک متحدہ پالیسی اپنانی ہوگی۔ انہوں نے یہاں تک کہا اپنی پریس کانفرنس میں جو انہوں نے آج پشاور میں کی کہ دہشت گردوں سے مذاکرات کرنے چاہیے، اور اگر مذاکرات ناکام ہو جاتے ہیں تو ان کے ٹھکانے تباہ کر دیے جانے چاہیے۔ اس سے پہلے بھی دہشت گردوں کے ٹھکانوں پر فوج کی کارروائی ہوئی، مگر بظاہر اس کا کوئی بہت بڑا اثر دیکھنے میں نہیں آیا، اور دہشت گردی کے بارے میں جو یہ تاثر تھا کہ شاید دہشت گردوں کے ٹھکانوں پر حملوں سے کسی حد تک اس میں کمی آ جائے گی یہ دہشت گردانہ واقعات میں، لیکن نہ صرف یہ کہ کمی نہیں آئی بلکہ اس کا دائرہ روز بروز پھیلتا جا رہا ہے۔ تو آخر فوج کی طرف سے کارروائی کے باوجود دہشت گرد اتنے مضبوط کیوں ہوتے جا رہے ہیں، اور دہشت گردی کی جڑیں اتنی طاقتور کیوں ہوتی جا رہی ہیں، اس کے پیچھے کون سی وہ قوتیں ہیں جو دہشت گردوں کی اس مضبوطی کے ساتھ پشت پناہی کر رہی ہیں کہ فوج کی کارروائیوں کے باوجود بھی ان کی کارروائیاں بدستور جاری ہیں؟ یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے۔ سب سے پہلے چلتے ہیں اسلام آباد اسٹوڈیو جہاں پر موجود ہیں ممتاز اور سرکردہ تجزیہ نگار تنویر حسین صاحب۔ السلام علیکم جناب۔
جی وعلیکم السلام۔
تنویر حسین صاحب، بشیر احمد بلور کا قتل کیا آگے چل کر کسی خطرناک صورتحال کی نشاندہی کرتا ہے یا پتہ دیتا ہے آپ کے خیال میں؟
دیکھیں جی، ایک بات تو بڑی واضح سمجھ آنے والی ہے کہ جو ٹیررسٹ ہیں وہ وقت کے ساتھ ساتھ طاقتور ہوئے ہیں۔ پچھلے 10 سال سے نیٹو فورسز بھی ان کو مار رہی ہیں، اور پاکستان آرمی بھی ان کے خلاف آپریشنز میں شامل ہے، لیکن اس کے باوجود وہ ان کی طرف سے منظم طور پر اور بڑے مؤثر طریقے سے ٹارگٹ کلنگ کی جا رہی ہے، اور اس میں بڑے بڑے سیاستدان جو ہیں، بینظیر بھٹو بھی ان کا نشانہ بنی ہیں، بشیر احمد بلور صاحب ہیں، علماء ہیں، نعیمی صاحب ہیں، ان کو نشانہ بنایا گیا، بہت سارے دوسرے لوگوں پر بھی حملے کیے گئے، اسفندیار ولی صاحب پر بھی حملہ کیا گیا، وہ اللہ تعالیٰ نے ان کو بچا لیا۔ تو یہ بات سوچنے والی ہے کہ یہ لوگ کون ہیں اور کس طرح منظم ہو کے یہ حملے کر رہے ہیں۔ اب دوسری طرف سے ہم دیکھتے ہیں کہ گورنمنٹ آف پاکستان کی طرف سے ایک مسلسل جو ہے مزاحمت نظر آتی ہے کہ ہم جو دہشت گردی کے خلاف جنگ جاری رکھیں گے، لیکن اس یہاں بھی ایک سوچنے والی بات یہ ہے کہ ایسی کون سی طاقتیں ہیں جو ٹیررزم کرنے والوں کے ساتھ ہیں اور وہ منظم ہو کے کر رہے ہیں، جبکہ پاکستان کی سیکیورٹی فورسز جو ہیں اور انٹیلیجنس ایجنسیز بھی موجود ہیں، لیکن اس کے باوجود آج بھی پاکستان کا ایک عام شہری یہ سوچنے پر مجبور ہے اور یہ سوال کرتا ہے کہ کیوں یہ ان کو روکا نہیں جا سکا۔ اب جو خطرات نظر آ رہے ہیں، جو بعض صحافتی حلقے بیان کر رہے ہیں کہ یہ ایک نئی تیزی اس میں ہم دیکھتے ہیں کہ دہشت گردی کے خلاف، اور ساتھ ساتھ الیکشن بھی قریب آ رہے ہیں، تو ایک خدشہ ظاہر کیا جا رہا ہے کہ انتخابات میں کے دوران بھی جو سیاسی شخصیات ہیں ان کو نشانہ بنایا جا سکتا ہے، اور اس حوالے سے بہت ساری ایجنسیز کا خیال بھی ہے، جو بعض اخبارات میں بھی کچھ رپورٹس سامنے آئی ہیں کہ آنے والے دنوں میں اس میں مزید تیزی بھی آ سکتی ہے اور کچھ لوگ نشانہ بھی بنائے جا سکتے ہیں، اور ایک ڈی سٹیبلائز کرنے کی کوشش کی جا رہی ہے پاکستان کی پوری صورتحال کو، اور لوگوں کو اس میں دو طرح کے بھی ہے، ایک تو یہ ہے کہ کچھ لوگوں کو نشانہ بھی بنایا جا سکتا ہے، دوسرا یہ کہ لوگوں کو پولیٹیکل پروسیس سے دور رکھنے کے لیے بھی خطرات جو ہیں وہ محسوس کیے جا رہے ہیں۔ تو میں سمجھتا ہوں کہ اس جو صورتحال ہے اس میں کمی کا امکان مجھے کم نظر آتا ہے، زیادتی یا تیزی اس میں آئے گی، کیونکہ جب بھی کوئی ٹیررسٹ اٹیک ہوتا ہے اور وہ کامیابی حاصل کرتے ہیں تو یقیناً ان کے حوصلوں میں تیزی آتی ہے، وہ ان کے حوصلے بلند ہوتے ہیں، اور دوسری بات یہ ہے کہ جو لوگ یہ کر رہے ہیں وہ ساتھ ساتھ اس کا اعتراف بھی کرتے ہیں، تحریک طالبان پاکستان خود فوری طور پہ ذمہ داری قبول کرتی ہے، اس کے ساتھ ساتھ یہ واضح طور پہ کہتی ہے کہ جو لوگ امریکنز کا ساتھ دیں گے ان کے ساتھ یہی اشر ہوگا۔ یہ ساری صورتحال جو ہے وہ پوری پاکستانی قوم کے لیے ایک المیہ بنی ہوئی ہے، جان کا تحفظ جو ہے یہ جو کہ ریاست کی اور آئین جو اس کو تحفظ فراہم کرتا ہے اس میں ابھی تک جو صورتحال ہے وہ لوگوں کے لیے پریشانی کا باعث ہے۔ گورنمنٹ کی طرف سے جو سٹیپ اٹھانے چاہیے تھے، حکومت نے 2009 میں ایک نیشنل کاؤنٹر فار ٹیررزم کے نام سے ایک اتھارٹی بنائی تھی، اس کا بنیادی کام یہ تھا کہ ملک کے اندر تمام سیولین اور ملٹری انٹیلیجنس کے اداروں کے درمیان ایک کوآرڈینیشن ڈیولپ کر کے ایک کمپریہنسو پالیسی کی طرف پیش رفت کی جائے کہ کس طریقے سے اس سارے ٹیررزم کو روکا جا سکتا ہے، اور جو لوگ اس کے پس پشت ہیں یا جو لوگ شامل ہیں ان کو کس طریقے سے کاؤنٹر کیا جا سکتا ہے۔ لیکن بدقسمتی سے کہنا پڑتا ہے کہ اس ادارے نے ابھی تک کوئی اس کی پرفارمنس بھی سامنے نہیں آئی۔
میں پھر آ جاؤں گا۔
نتیجہ یہ ہے کہ آج ملک کے مختلف ادارے الگ الگ طور پہ کام کر رہے ہیں، اور مجھے لگتا ہے کہ ان کے درمیان جو کوآرڈینیشن ہونی چاہیے، جو انٹیلیجنس شیئر ہونا چاہیے، اور یہ جو صورتحال اس طرح بنتی جا رہی ہے اس پہ کم از کم کمی نظر آتی ہے، ایک کوآرڈینیشن کی کمی نظر آتی ہے، ان کی انڈرسٹینڈنگ کی کمی نظر آتی ہے۔ یقیناً اگر یہ تمام ادارے، انٹیلیجنس ادارے اور پولیٹیکل ول بھی ایک ضرورت ہے جس میں تمام پولیٹیکل پارٹیز کو اکٹھا ہو کے بیٹھنا چاہیے، اور اس میں علماء کو بھی شامل کرنا چاہیے، اسلامی نظریاتی
کون سا ایسا ادارہ موجود ہے۔ میں پھر حاضر ہوں گا۔ چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی۔ ڈاکٹر صاحب السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ۔
ڈاکٹر صاحب، یہ بات طے ہو چکی ہے کہ دہشت گردانہ حملے اور اس طرح کے واقعات کے ذمہ دار پاکستان کے اندر خاص طور پر کون سے عناصر ہیں؟ ظاہر ہے وہ کھلے عام تحریک طالبان، جو کل عدم تحریک طالبان پاکستان ہے، وہ ذمہ داری بھی قبول کرتی ہے، اس کے ترجمان، اس کے لیڈر احسان اللہ وغیرہ 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 بہت سارے نام ہیں۔ جب وہ ذمہ داری قبول بھی کرتے ہیں تو خود پاکستان کے مبصرین اور جو دانشور طبقہ یا وہاں کے عوام ہیں ان کا کہنا ہے کہ آج بھی اتنے واضح اقدامات کے باوجود آج بھی کچھ گروہ ایسے ہیں، کچھ افراد ایسے ہیں، کچھ جماعتیں ایسی ہیں، کچھ شخصیات ایسی ہیں جو طالبان کی اس طرح کی کارروائیوں کی یا تو توجیہ کرتی ہیں یا صفائی پیش کرتی ہیں، ان کو جواز فراہم کرنے کی کوشش کرتی ہیں۔ ایسا کیوں جبکہ وہ خود اس طرح کے دہشت گردی کے اقدامات کی ذمہ داری بھی قبول کرتے ہیں؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیے، یہ جو پاکستان میں جو دہشت گردی کا مسئلہ چل پڑا ہے پچھلے کئی سالوں سے، بیسیکلی جب سے وہاں ان کی انوالومنٹ ہوئی افغانستان میں، جو سوویت یونین کا آکوپیشن تھا اور اس کے دوران جو انوالومنٹ ہوئی، تو اس کے بعد وہاں جو ایک دہشت گردی کے ایک فضا یہ جو مسئلہ چل پڑا۔ تو اگر آپ کو اس کو آپ دیکھنا ہو کہ حکومت اور دیگر اپوزیشن وغیرہ ان کے بیانات اور ان کے اقدامات، یہ سارا کچھ اگر آپ ایک طرف رکھیں اور دوسری طرف آپ حقائق پہ نظر ڈالیں اور آپ یہ دیکھیں کہ معاملہ کہاں سے کہاں تک پہنچا ہے، یعنی کیا اس پر کوئی قابو پایا گیا ہے یا اس میں مزید قوت پیدا ہوئی ہے، تو جواب یہ ملے گا کہ قابو نہیں پایا گیا ہے، بلکہ یہ مزید جو ہے وہ اس میں مزید قوت آ گئی ہے اس دہشت گردی کے اس عمل میں اور دہشت گردوں کے اس ول میں اور ان کی رسائی میں مزید قوت پیدا ہوئی ہے۔ تو نتیجہ اس سے یہی نکلتا ہے، یہ یعنی یہ ایک بہت ہی مستند نتیجہ ہوتا ہے، یعنی آپ کسی کوئی پارٹیزن کوئی اس میں کوئی کسی پارٹی کی اوپینین یا یہ اوپینین کا مسئلہ نہیں ہوتا ہے، یہ ایک ایسا کنکلوژن ہوتا ہے جو آپ حقائق کی بنا پر ڈرائیو کر سکیں، تو اس کنکلوژن کے ساتھ اس نتیجے کے ساتھ کوئی ذی شعور شخص جو ہے وہ اس کی تردید نہیں کر سکتا۔ تو نتیجہ یہی نکلتا ہے کہ ریاست کے ادارے جو ہیں، حکومت ہے، اپوزیشن ہے، عدلیہ ہے، آرمی ہے، سرمایہ دارانہ ایک طبقہ ہے جو سرمایہ کی بنا پر اپنا خاص ایک اثر و رسوخ رکھتے ہیں سوسائٹی میں، تو یہ سارے ذی اقتدار ٹولہ جو ہے کہیں نہ کہیں پر ان دہشت گردوں کی وہاں سے پشت پناہی ہو رہی ہے۔ اور اگر آپ دیکھیں تو وہاں ایسا دیکھنے میں آیا ہے کہ جیسے مختلف سیاسی گروپس اب ان دہشت گردوں کے ہاں پناہ تلاش کرتے ہیں، یعنی ان کے ساتھ ایک ایسا ریلیشن قائم کرتے ہیں کہ ان کو واپسی میں ان کو اس کے عوض مال و جان کا امان ملے، وہ محفوظ رہیں دہشت گردوں کے ساتھ کسی ڈیل کے نتیجے میں۔ تو یہ بات اب عیاں ہو چکی ہے کہ پاکستان کی حکومت اس کو کرب کرنے میں ناکام ہوئی ہے، پاکستان کا سسٹم، حکومت ہی نہیں، پاکستان کا نظام اس کو کرب کرنے میں، ختم کرنے میں ناکام ہوا ہے، اور اس کی وجہ یہی ہے کہ سسٹم میں جتنے ادارے، حکومت، اپوزیشن وغیرہ جتنے شامل ہیں، کہیں نہ کہیں کوئی ان کی پشت پناہی کر رہا ہے۔ تو یہی وجہ ہے کہ یہ روز بروز بڑھ رہا ہے اور آپ دیکھتے ہیں کہ نئے نئے واقعات رونما ہو رہے ہیں۔
جی تنویر حسین صاحب، اگر آپ دیکھا جائے تو کراچی گزشتہ کئی مہینوں یا یوں کہا جائے کہ پچھلے کئی سال سے مسلسل پرتشدد واقعات، ٹارگٹ کلنگ کی زد پر ہے، اور وہاں اگر جو اعداد و شمار نکالے جاتے ہیں اس میں دیکھا جائے تو ایک خاص مسئلے کے لوگوں کو خاص طور پر نشانہ بنایا جاتا ہے، اگرچہ مختلف طبقے کے، مختلف فرقے کے لوگوں کو، مختلف مکاتب فکر کے لوگوں کو بھی نشانہ بنایا گیا، لیکن جب ہم اعداد و شمار نکالتے ہیں تو خاص طور پر فقہ جعفری سے تعلق رکھنے والے شیعہ مسلمانوں کو ٹارگٹ کلنگ کا نشانہ بنایا جاتا ہے، دہشت گردی کا نشانہ بنایا جاتا ہے، اور اب جبکہ ایام آزاد جاری ہیں، محرم سے لے کر اب تک اگر دیکھا جائے تو مسلسل شیعہ مسلمانوں کو وہاں پر ٹارگٹ کلنگ کا نشانہ بنایا جا رہا ہے۔ تو یہ جو سلسلہ ہے کراچی اور پاکستان کے دیگر شہروں میں خاص طبقے کو نشانہ بنانے کا، کیا آپ نہیں سمجھتے کہ اس پر جو روک نہیں لگائی گئی ہے یہ بھی ایک وجہ ہو سکتی ہے دہشت گردوں کے جسور ہونے میں؟
دیکھیں جی، ایک بات میں یہاں کرنا چلوں کہ اس میں شیعہ کے علاوہ جو ہے کرسچنز کے ساتھ بھی ہوتا ہے، کرسچن جو وزیر تھے ان کو بھی نشانہ بنایا گیا، اہل سنت کے وہاں پہ جو علماء تھے ان کو بھی نشانہ بنایا گیا۔ یہ ساری حرکتیں جو کی جاتی ہیں بنیادی طور پر وہ مسلکوں کے درمیان لڑائی کا سبب بنانے کے لیے کی جاتی ہیں کہ وہاں پہ افراتفری کی کیفیت ہو اور یہ لوگ خود اس طرح کا ماحول آپس میں لڑیں تاکہ ملک کے اندر جو ان کے ٹارگٹس ہیں، ملک کو غیر مستحکم کرنا، اس کے مقاصد حاصل کیے جا سکیں۔ کراچی کا جو پس منظر ہے وہ بڑا تکلیف دہ ہے۔ کراچی جو جسے روشنیوں کا شہر کہتے تھے، وہ بنیادی طور پر اس کے پس منظر میں دو تین جو بڑے مافیا سامنے آتے ہیں، ایک لینڈ مافیا ہے، اس کے علاوہ ڈرگ کے لوگ شامل ہیں، اور اس کے علاوہ کرپشن وہاں پہ ہوتے ہیں۔ یہ تین چار جو بڑے ان کے بتھا خور ہیں، یہ بڑے منظم طریقے سے اور جتنے جرائم پیشہ لوگ ہیں ان کے ساتھ ہیں اور ان کا استعمال کرتے ہیں، اور یہ لوگ جرائم کرتے ہیں وہاں، اس طرح کی صورتحال پیدا کی جاتی ہے کہ لوگوں کے اندر خوف و ہراس پیدا کیا جائے اور لوگ اپنے آپ کو غیر محفوظ سمجھیں، اور اسی خوف کی وجہ سے لوگ وہاں بتھا دینے پر مجبور ہوتے ہیں۔ اب مسئلہ یہ ہے کہ کراچی میں جو بنیادی طور پہ پاکستان پیپلز پارٹی اور ایم کیو ایم دونوں بڑے سٹیک ہولڈر ہیں گورنمنٹ میں، اور کراچی میں ایم کیو ایم کا بہت زیادہ کنٹرول ہے، لیکن دیکھنے میں آیا ہے کہ وہاں جو سب سے بڑا مسئلہ عوام کے لیے اور لوگوں کی بعض اوقات इस तरह की भी होता है कि लोग वहाँ से निकलकर इस्लामाबाद की तरफ या दूसरे शहरों की तरफ, जिस तरह पेशावर से बहुत सारी नकल मकानी जो है पंजाब के अंदर हुई है दहशतगर्दी की वजह से, इसी तरह कराची से भी किसी न किसी हद तक लोग वहाँ से निकलने पर मजबूर होते हैं। तो ये सारी सूरत हाल अदम तहफ़ की तरफ लेके जाती है और फिर इसके नीचे जो है वो अपने मकासद हासिल करते हैं। ज़रूरत इस बात की है कि तमाम वसाइल जो हैं कराची के हवाले से, कम अज़ कम मैं कहूँगा पूरे पाकिस्तान की हम बात करते हैं लेकिन कराची में जिस तरीके से रोज़ाना 10-10 लोगों को टारगेट किलिंग की जाती है, ये इंतहाई तकलीफ़ देह है। और वहाँ ज़रूरत इस बात की है कि MQM पीपल्स पार्टी और तमाम सियासी जमातें और जो भी वहाँ पर बासर तबकात हैं उनको मिलकर कोई बैठ कर एक मज़बूत मौक़िफ़ इख्तियार करने की ज़रूरत है ताकि वहाँ जो बेगुनाह शहरी हैं और ख़ुसूसन शिया वहाँ पर जो उनके टारगेट किलिंग की जा रही है, जिसमें उसमें वकला शामिल हैं, उलमा शामिल हैं और इसी तरह के और मुतहर्रिक रहने वाले लोग हैं, उनको भी एक तहफ़ फराहम किया जा सके। ज़रूर बहुत कोशिश की गई है पाकिस्तान में मजहबी फसाद पैदा कराने के लिए लेकिन अहले तशी की तरफ से एक तहम्मुल का हमेशा मुजाहरा किया गया है कि पाकिस्तान की सलामती के लिए या पाकिस्तान की यकजहती के लिए इस किस्म का अगर रद्द अमल दिया गया तो मुल्क के अंदर एक फितना फसाद पैदा होगा और
कुर्बानियाँ
देते जा रहे हैं। अभी मुहर्रम
जी, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। चलते हैं इस वक्त लाहौर, गालिबा वहाँ पर टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान के सरकर्दा और मुमताज़ साफ़ी और तजिया निगार जनाब सज्जाद मीर साहब। अस्सलाम वालेकुम जनाब सज्जाद मीर साहब। अस्सलाम वालेकुम जी सज्जाद मीर साहब। बशीर बलोर साहब की कत्ल के वाक़े के बाद आज इस्फंदयार वली साहब ने जो एक प्रेस कॉन्फ्रेंस की है, ज़ाहिर है कि उसमें उन्होंने बहुत ही ये अच्छी और जज्बाती बातें भी की। उन्होंने कहा कि दहशत गर्दों से मुज़ाकरात किए जाएं और अगर मुज़ाकरात नाकाम हो जाए तो फिर उनके ठिकाने तबाह किए जाएं। इस तरह की बातें पहले भी हो चुकी हैं, मुज़ाकरात भी हुए और उनके ठिकानों पर कार्रवाइयां भी हुई मगर बात वहीं की वहीं रह गई। अब जो इस्फंदयार वली साहब ने ये तजवीज़ पेश की है, क्या नई सूरत हाल में कोई नया नतीजा निकल सकता है?
असल में जी बात, असल में जिस जगह मैं खड़ा हूँ मुझे ये आवाज़ फूट फूट के आ रही है। मैं कोशिश करूंगा कि आपकी आवाज़ जो जहाँ तक इस तक पहुँची है मैं उस हिसाब से बात को आगे बढ़ाना चाहूँ। सूरत हाल ये है कि जिसने पाकिस्तान में ये जो दहशतगर्दी के खिलाफ लड़ाई है ये कई फेसेट के साथ है, कई तरह से लड़ी जा रही है और कई हवालों से लड़ी जा रही है। एक तो हम पर प्रेशर है अमरीका का और एक प्रेशर इंडिया भी हमारे ऊपर डाल रहा है। दूसरी बात यह है कि यहाँ कुछ प्रॉक्सी बात भी बहुत से मुल्क लड़ रहे हैं, हमारे लिए वो प्रॉब्लम पैदा होता है। दोनों बातें कहना चाहता हूँ। सूरत हाल ये है कि अफवाज पाकिस्तान ने बड़ी बहादुरी के साथ साउथ वजीरिस्तान में कार्रवाई भी की और जगह पे कार्रवाई भी की लेकिन ये हमारी सोची समझी राय है कि जब तक ऑक्यूपेशन आर्मी यानी अमेरिका और नेटो की फौज हमारी सरहद पर मौजूद है हमारे यहाँ से दहशतगर्दी खत्म नहीं हो सकती। इसमें हुकूमत का कोई कसूर नहीं है, यानी हुकूमत जो कुछ कर सकती है, कम फौज को इस मामले में बिल्कुल क्लियर है कि उसे इसे काबू पाना है। लेकिन नतीजा ये हो कि उधर अमेरिका से पैंटा का एक बयान आए और उधर हमारे यहाँ 4 खुद के हमले हो जाएं, तो मेरे ख्याल में ये कोई इंतजामिया नहीं चाहती, कोई हुकूमत नहीं चाहती, कोई फौज नहीं चाहती कि उसके अमल मुल्क में लाल एक्सप्रेस की सूरत हाल पैदा हो। देखिए इंडिया में नक्सलाइट को काबू कर सके, ये अपने इलाके में महदूद हैं, वो बहुत कुछ करते हैं, काबू नहीं कर सके। आयरलैंड पर बरतानिया कर सका था मुजाकरात से पहले, हम कहते रहे हैं कि अमरीका मुजाकरात करे, मुजाकरात की मेज से बैठे, अभी तक वो मुजाकरात के नाम से पाकिस्तान को ताने देते रहे, अब खुद मुजाकरात के लिए तैयार हो गए हैं। जब तक इस पूरे प्रोसेस से हम नहीं गुजरेंगे और ये फौजें जहाँ से चली नहीं जाती, इस बात की तो रखना कि दहशतगर्दी खत्म हो जाएगी ये नामुमकिन है। देखिए इल्जाम उनका ये है कि शमाली वजीरिस्तान में से लोग आकर उनके मुल्क में दहशतगर्दी करते हैं जहाँ अमेरिका और नेटो की फौजें मौजूद हैं। हमारा इल्जाम ये है कि जो हमारे सो कॉल्ड तालिबान है उनकी सारी दहशतगर्दी जो है वो इसलिए होती है कि वो अफगानिस्तान उनके लिए सेफ हैवन है और वहाँ वो उनको पनाह दिए हुए हैं। हम नाम दे के कहते हैं कि फजलुल्लाह को हमारे हवाले करो, वो हवाले नहीं करते। एक नहीं बीसियों लोग हैं जो वहाँ से आते हैं, ब्रोच की आदत को उन्होंने पनाह दे रखी है और उसको कर रखा है, जिसके बावजूद भी अगर उनको बात की समझ नहीं आती तो क्या किया जा सकता है। पाकिस्तान की लिमिटेशन है, उन पर प्रेशर है, चारों तरफ से प्रेशर है और मैं इसे ज्यादा नहीं कहना चाहता। उसके बावजूद भी हम फेस भी कर रहे हैं और उनका मुकाबला भी कर रहे हैं।
जी सज्जाद मीर साहब, बहुत से लोगों का ये कहना है कि ये जो कुछ हो रहा है पाकिस्तान में दहशतगर्दी के जो वाक़यात हो रहे हैं, इसकी वजह अमेरिका है, अमेरिका के ड्रोन हमले हैं। अमेरिका के ड्रोन हमले को बहाना बनाकर आम शहरियों को निशाना बनाना, ये कहाँ से जायज़ है और ये क्यों कर जो है वो इसका जवाब पेश कर सकता है? चूँकि अमेरिका जो है वो ड्रोन हमले कर रहा है तो आम शहरी बेचारे मारे जाएँ।
जी यकीन तौर पर इसको सब नफी करते हैं, सब तरदीद करते हैं, सब मुखालफत करते हैं। पाकिस्तान के नहीं दुनिया भर के उलमा का फतवा है कि इस तरह के वाकयात नाजायज हैं और शरीयत के खिलाफ हैं। लेकिन उनको कौन समझाए? खारजियों को कोई समझा सका थे? यानी पाकिस्तान जो इस्लाम की तारीख में जो पहले इस किस्म के लोग पैदा हुए थे उनको खारजी कहते हैं, आप अच्छी तरह जानते हैं। सफाइयों के टैक्टिक से आप वाकिफ हैं, अच्छी तरह वाकिफ हैं। मेन स्ट्रीम इस्लाम में, इस्लाम के जितने भी बड़े फिरके हैं या बड़े मसलक हैं, उनमें कहीं भी इन बातों की गुंजाइश नहीं रखी गई ना लिखी गई है। ये जो वाकयात हो रहे हैं ये सब के लोग, वैसे इनका दीन का भी कोई ताल्लुक नहीं है। इनमें कोई कंडक्टर था, कोई चाय बेचता था, कोई कुछ करता था, ये वार लॉर्ड हैं और इनको मदद हासिल है। ये देखिए मिलियंस ऑफ डॉलर जो यहाँ आ रहे हैं ये कहाँ से आ रहे हैं? नहीं इल्जाम लगाता अमरीका देता है या इंडिया देता है या कोई और देता है या किसकी प्रॉक्सी बार ये लड़ रहे हैं। मैं सिर्फ ये कहता हूँ कि इनकी वजह से हमारे यहाँ इंस्टेबिलिटी है और हम इसका इल्जाम अपनी हुकूमत को देने से पहले अमेरिका को देना चाहेंगे।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। चलते हैं इस वक्त लंदन स्टूडियो जहाँ पर डॉक्टर इनायतुल्लाह अंद्राबी साहब मौजूद हैं। डॉक्टर अंद्राबी साहब, क्यों वो अनासिर या वो गुरोह जो तालिबान की तरफ से ज़िम्मेदारी कबूल की जाती है फिर भी उनकी जो है वो मजम्मत नहीं करते उनके इस इकदाम की, आखिर मजम्मत करने में उनको क्या नुकसान है? ये सवाल मैंने आपसे पहले भी किया था जो तशने जवाब रह गया। मकसद मेरा पूछने का यह है कि बाज़ अनासिर ऐसे हैं, बाज़ गुरु ऐसे हैं, बाज़ रहनुमात ऐसे हैं पाकिस्तान में जो तालिबान के इस तरह के दहशत गर्दाना इकदाम की सफाइयाँ पेश करते फिरते हैं, ऐसा क्यों करते हैं वो?
जी वही तो मसला है। मैंने इससे पहले भी कई बार ये बात हमारी गुफ्तगू में आ चुकी है कि वहाँ पाकिस्तान का जो बेशतर मजहबी तबकात हैं, खुसूसन ये देवबंदी वगैरह तर्ज के लोग, तो ये तालिबान की किसी न किसी हद तक उसको एक उनकी कार्रवाइयों को कुछ अखलाकी जवाब पेश करते हैं। यानी अखलाकी जवाब का मतलब यह है कि जब आप किसी की दहशतगर्दी को किसी कॉज के साथ मंसूब करें, आप ये कहें कि ये इसलिए हो रहा है कि ये चाहते हैं, जबकि दहशतगर्दी का कोई कॉज ही नहीं है, वो तो दहशतगर्दी है और उसको उसी तरह देखा जाना चाहिए। अब जैसे कि आपके मेहमान जो टेलीफोन पे थे वो कह रहे थे कि आयरलैंड वगैरह का मसला, तो आयरलैंड में एक पॉलिटिकल प्रॉब्लम है और उस पॉलिटिकल प्रॉब्लम के लिए कुछ लोग सियासी जद्दोजहद कर रहे थे और कुछ लोग आर्म्ड जद्दोजहद कर रहे थे, और जिसके खिलाफ जद्दोजहद कर रहे थे बरतानिया के खिलाफ, तो बरतानिया उसको दहशतगर्दी का नाम देता था लेकिन उसके पीछे एक पॉलिटिकल कॉज था। अब ये कि ये जो पाकिस्तान के दहशतगर्द हैं इनके पीछे कोई पॉलिटिकल कॉज है ही नहीं, तो इनको पॉलिटिकल कॉज के साथ मंसूब करना ये वो अनासर करते हैं जो मैंने आपसे कहा कि ये कुछ मजहबी तबकात हैं जिनको बाज़ाबता सऊदी पुश्तपनाही हासिल है, सऊदी उलमा की और सऊदी फंड्स आ रहे हैं, और वो अपने तर्ज का एक इस्लाम जिसमें शियों को मारना और अपने सिवा तमाम दूसरे मसालिक अहले सुन्नत वल जमात, आज ही कराची में एक दूसरा हमला हुआ एक अहले सुन्नत वल जमात के एक रहनुमा पर लेकिन वो बच निकला, तो इस तरह की टारगेट किलिंग जिसका आप भी जिक्र कर रहे थे, तो इसके पीछे यही फिरका परस्त अनासिर हैं जिनको सऊदी उलमा और सऊदी फंड्स जो है वो मैसर हैं। तो ये इस तरह ये मामला है और वही लोग तालिबान की पुश्तपनाही क्या यानी उनके दहशतगर्दी के वाकयात को एक जवाज के साथ जोड़ते हैं और वो एक बहुत बड़ी पुश्तपनाही है।
जी तनवीर हुसैन साहब, मैं फिर आपकी खिदमत में हाजिर होंगे लेकिन अगला सवाल मैं सज्जाद मीर साहब से फिर करना चाहूँगा। सज्जाद मीर साहब, पाकिस्तान में एक मसला ऐसा है जो दो हिस्सों में जिस पर लोग बढ़ चुके हैं, यानी यही दहशतगर्दी के ख़िलाफ़ जंग, एक तबका ऐसा है जो ये कहता है कि दहशत गर्दी के ख़िलाफ़ जो जंग हो रही है ये हमारी अपनी जंग है, पाकिस्तान की बका और पाकिस्तान की सालिमियत की जंग है, और एक तबका ऐसा है जो ये कहता है कि ये किराए की जंग लड़ी जा रही है, ये एक मसनूई जंग है। तो क्या आप नहीं समझते कि जब कौम दहशत गर्दी के ताल्लुक़ से दो हिस्सों में बट जाए तो यही दो हिस्सों में बढ़ जाना ही दहशत गर्दी को रवाज देने का बाइस नहीं बन रहा है?
मेरे ख्याल बोरे से बद किस्ती से जब मैं शामिल हुआ तो मैं इनका तारफ हासिल नहीं कर सका, इसलिए मैं उनकी बात को ज्यादा किसी पस मंजर में नहीं देता। लेकिन पाकिस्तान में कोई तबका ऐसा नहीं है जो दहशत गर्दी की हमायत करता हो, कोई तबका ऐसा नहीं है। हाँ ये कहा जा रहा है कि पाकिस्तान को अमरीका ने जिस तरह इन्वाल्व किया है,
सज्जादमी साहब दहशत गर्दी की हमायत की बात नहीं हो रही
है, वो एक ऐसा रवैया है जिसको पाकिस्तान की अक्सरियत पसंद नहीं करती, लेकिन तालिबान के रवैये की कोई हमायत नहीं कर सकता। ये कहते हैं कि जो अफगानिस्तान में लड़ रहे हैं, जिनको ये तालिबान कहते हैं, वो एक कौमी जंग लड़ रहे हैं, जो अफगानिस्तान में लड़ रहे हैं वो अपने वतन की आज़ादी की जंग लड़ रहे हैं, उनका तहफ़ कर रहे हैं, और जो पाकिस्तान में कर रहे हैं इनका तालिबान से दूर दूर का कोई ताल्लुक नहीं है, ये अमरीकी जंग है। अमरीका बैतुल्ला महसूद को कभी हिट नहीं करेगा, उसको बता भी दिया जाए इसका टारगेट क्या, कभी हिट नहीं करेगा, और हमें डर है तो उसके पीछे इंडिया का भी हाथ है, आप साफ लफ्जों में कहता हूँ। और जहाँ तक ये सेक्टेरियन लड़ाई का ताल्लुक है, हमारे तबकात में आम लोगों में इख्तलाफ तो मौजूद है, लेकिन इख्तलाफ कहीं जो है शिद्दत की हद तक ऐसा नहीं है कि एक दूसरे की जानों के दुश्मन हो जाएं और उन पर खुद खुद हमले करें। ये हमले करने वाला और दूसरी सब कार्रवाइयां करने वाले का मास्टर माइंड एक है, मास्टर माइंड एक है। कौन है जो पूरे मिडल ईस्ट में इस वक्त शिया सुन्नी तफादुम पैदा करना चाहता है, कौन है वो? आप अच्छी तरह जानते हैं, आप वाकिफ हैं, कौन इस मसले को उछाला है? शाम के हवाले से उछाला उसने, कौन कौन से मुल्क है जिसके हवाले से सुन्नी का इराक में उछाला उसने, किस तरह डिस्टेबलाइज करना चाहा उसने आलम इस्लाम को, इसके पहले लंबी तारीख है, लड़ा रहा है, एक तरफ तुर्की खड़ा है, एक तरफ ईरान खड़ा है, बीच में शाम पिस रहा है, बीच में हम रो रहे हैं, ये पूरी जो कहानी है जो करने वाला मास्टर माइंड कोई और है, क्यों नहीं समझते हैं कि साम्राज्य की साजिश है? पाकिस्तान में कोई मौलवी जो है इन खुद कुछ हमलों की हिमायत नहीं करता। मैं कहता हूँ ये मेन स्ट्रीम इस्लाम नहीं है, चाहे शिया हो चाहे सुन्नी हो, नहीं है। हमारे यहाँ जो खारजी थे उनको कभी मेन स्ट्रीम में नहीं गिना गया। दीन का मुताला करें तो समझ आती है कि ये बात करने वाला पाकिस्तान में कोई मौजूद नहीं है। हाँ जैसे गद्दी जब हाथ से निकल जाए तो कौन सी फौज चाहेगी कि उसके सिपाही मारे जाए? 3,000 से 4,000 जानों की कुर्बानी उन्होंने दे दी है, हमने शहरियों की कुर्बानी दी है, जगह जगह मुसीबत पैदा हुई है, हमारी जो इलेक्शन स्तर पर है जमहूरियत खतरे में है, और हमको ये बताया जा रहा है जी इसकी मदद कर रही है हकीकत पाकिस्तान या इसकी मदद कर रही है पाकिस्तान की फौज। ये एक अजीब गरीब बात है, ऐसा फलसफा है जिसको पाकिस्तान में एक्सेप्ट करने वाले चंद सेकुलरिस्ट हैं, जिनके बारे में इंडियन लीग या इंडो अमेरिकन लॉबी कहता हूँ मैं जिसमें जू का लफ्ज उड़ा देता हूँ, ऐसे आसन ये कहेंगे हर बार को वहां डालता है, इंडो अमेरिकन लॉबी जो है वो हमारे साथ बरकर पैकार है, अफगानिस्तान में उनके कौंसल खाने इनको हेल्प करते हैं, सपोर्ट करते हैं, इसलिए हमें इससे कोई शक नहीं है कि ये साम्राज्य की जंग है और हमें बड़ी एहतियात के साथ इसमें से निकलना है।
जी मैं फिर हाजिर हूँगा आपकी खिदमत में। तनवीर हुसैन साहब, जैसा कि अभी बात निकल आई है दूसरी तरफ के बाज़ ग्रुप्स या बाज़ लोग या बाज़ हलका या तबका ऐसा है जो ये कहता है कि पाकिस्तान में तो तालिबान नाम की कोई चीज़ ही नहीं है, ये अमरीकी गुंडे हैं जो इस तरह की दहशत गर्दी फैला रहे हैं। तो जब यह बात तय हो चुकी कि अमरीकी गुंडे हैं तब तो जाहिर है कि इनके इकदाम की और भी खुलकर मजम्मत की जानी चाहिए, लेकिन इसके बावजूद भी ये देखा जाता है न सिर्फ ये कि इनके इकदाम की मजम्मत नहीं की जाती बल्कि उनके इकदाम को जवाब पेश किया जाता है, और ये कहा जाता है कि इस तरह के वाक़ात की मजम्मत करने से पहले पहले इनकी जड़ों का पता लगाना चाहिए और ड्रोन हमलों का बंद होना चाहिए वगैरह वगैरह। तो आप नहीं समझते कि इस तरह की जो एक नर्म गोशे अख्तियार करने किए जाने की रविश है, इसी सब बातों के पेश नज़र दहशत गर्दों के हौसले और बुलंद हो रहे हैं?
देखिए जी, बात जो फैक्चुअल पोजीशन जो मैं खुद लोगों में घूमता फिरता हूँ, सबसे बड़ा मसला पाकिस्तान में नाख्वानदगी का है, तालीम का जो लेवल है वो बहुत थोड़ा है, और लोगों को मौलवी साहब जो बयान करते हैं उसको बिल्कुल हदीस समझ कर तस्लीम करते हैं। बेशुमार लोग हैं जो आम, अगर आप कॉमन मैन से मिलें तो उनमें एक हमदर्दी का जो जज्बा है वो मौजूद होता है कि जी वो इस्लाम की बात कर रहे हैं, और उन्होंने एक ऐसा इमेज बिल्ड किया है कि इस्लाम के अलावा कोई भी निज़ाम जो है, जमहूरियत हो या सेकुलरिज्म हो या कोई हो, वो गलत है, उसको नहीं होना चाहिए। हर आदमी जो ये सोचता है कि जी इस्लाम होना चाहिए, इस्लाम पाकिस्तान में, हालांकि पाकिस्तान एक इस्लामी रियासत है, पाकिस्तान के आईन में ये वाज़े तौर पे लिखा हुआ है कि इस मुल्क में कोई ऐसी कानून साजी नहीं की जाएगी जो इस्लाम के असूलों के ख़िलाफ़ होगी, लेकिन बदकिस्मती से जो काम नौखानदगी है वो एक बहुत बड़ा मसला बन गया, और इससे फ़ायदा उठाकर जो तालिबान के जो भी उनसे हमदर्दी रखने वाले लोग हैं वो आम लोगों को गुमराह करते हैं और वो भी उनकी हमायत करते हैं। ये अगर इसे आंखें बंद कर ली जाएँ तो ये हकीकत बदल नहीं सकती, ये फैक्ट्स मौजूद हैं। अब सवाल ये पैदा होता है कि एक तरफ तो तालिबान जो है वो अपनी हमनवा पैदा करने के लिए या अपनी सोच को प्रमोट करने के लिए कोशिशें की जाए, दूसरी तरफ से क्या हो रहा है? तो मैं पहले भी मैंने अर्ज़ किया था कि एक बड़ी मजबूत एक स्ट्रेटजी की ज़रूरत है इसको काउंटर करने के लिए, और ये ग्रास रूट लेवल पे बहुत सारे जो ट्राइबल के इलाके से लोग हैं या सुबह अपने खैबर पख्तूनख्वा और इसी तरह बाज़ जो जो हमारे दूर दराज के इलाके हैं वहाँ के लोगों को तो बिल्कुल कुछ पता नहीं, उन्हें बिल्कुल अगर कोई मौलाना साहब ये कह दें कि ये आदमी जो है इस्लाम के ख़िलाफ़ है तो वो उसको मारने के लिए तैयार हो जाते हैं। तो ये सबसे बड़ा मसला है, इसको भी साथ साथ एड्रेस करने की ज़रूरत है। रही बात तहरीके तालिबान पाकिस्तान की, तो ये इस हवाले से एक ये खदशात और इस तरह की इतलात मौजूद हैं कि इसमें गैर मुल्की लोग शामिल हैं जो इसकी चला रहे हैं, उनके फंड्स का मसला है, उनको बहुत बड़ी उनके पास पैसा है, वसाइल मौजूद हैं, ज़ाहिर है वो यहाँ से नहीं बल्कि वो कहीं और इदारों से आ रहे हैं। अभी सजाद मीर साहब ने भी कहा था कि इंडिया की बात की जाए, इसराइल का भी उसमें किया जा रहा है, इंडियन इंटेलिजेंस इंडिया इसराइल इंटेलिजेंस एक ट्रिपल आई एक ज़माने में बात चल रही थी, उसका भी वजूद से इनकार नहीं किया जा सकता जो अफगानिस्तान में काम कर रही है। और बुनियादी तौर पर पाकिस्तान चूँकि एक न्यूक्लियर पावर है तो ज़ाहिर है इसराइल जो है, जब इसराइल को जब भी ख़तरा जिन ममालिक से, उन्हें पाकिस्तान भी है जिसने आज तक इसराइल को तस्लीम नहीं किया, ईरान से भी उन्हें ख़तरा है, पाकिस्तान से भी ख़तरा है, शाम से भी ख़तरा है, अब मिस्र से भी उनको उनके ख़तरात पैदा हो गए, तो ज़ाहिर है वो नहीं चाहते कि इन ममालिक के अंदर अमन और सुकून और एक सलामती हो, ताकि वो किसी ना यकीनन के अंदर अगर सलामती होगी तो मसले फ़लस्तीनियों की भी हमायत करेंगे, कश्मीर वालों की भी हमायत करेंगे। इंडिया कश्मीर की वजह से पाकिस्तान के ख़िलाफ़ है, फ़लस्तीनियों की वजह से इसराइल जो है पाकिस्तान के ख़िलाफ़ है, तो अमेरिका भी डिस्टेबलाइज करना चाहता है पाकिस्तान को अपनी शराइत पर, अफ़गानिस्तान के अमन का जो मनसूबा है। अब ये सारे फैक्टर जो हैं वो आके पाकिस्तान के हुकूमत और पाकिस्तान के आवाम के लिए एक मसाइल पैदा कर रहे हैं और मुश्किल सूरत हाल से इस वक्त पाकिस्तान गुजर रहा है।
जी डॉक्टर अंद्रावी साहब, मैं आपसे पूछना चाहूँगा, ये इन्होंने मुश्किलात का जिक्र किया तो आखिर पाकिस्तान की जो तमाम मजहबी सियासी हर तरह की जो जमातें हैं वो इन मुश्किलात के खात्मे के लिए मुत्तहिद क्यों नहीं होती, और इस्लाम के नाम पर, मुसलमान के नाम पर जो ये दहशतगर्दी पाकिस्तान में की जा रही है इसका खात्मा ख़ास तौर पर मजहबी जमातें सियासी जमातों के साथ मिलकर क्यों नहीं करती?
कुछ लोग चाहते नहीं हैं, और मैं आपसे कहूं कि इसमें काफ़ी उलझाव है इस सारे मसले में, इस सारे मसले को जिस तरह अप्रोच किया जा रहा है उसमें बहुत ज़्यादा उलझाव है। अब ये जो आप 100% आप सारा मलबा इंडिया अमेरिका या किसी और बैरूनी ताकत पे डालें तो इससे अंदरूनी मामला सर्फ नज़र हो रहे हैं। अब आप ये नहीं समझ पाते कि देखिए कितनी शर्म की बात है कि सारी दुनिया में मुहर्रम के दौरान जुलूस निकलते हैं, हज़रत इमाम हुसैन का करबला की याद मनाई जाती है, पाकिस्तान वाहिद मुल्क है जहां पे इस जुलूस पे हमले होते हैं, जहां इस जुलूस के लोगों को मारा जाता है, तो ये कौन सा अमेरिका? और ये जो इसके बैरूनी जो अनासर हैं उनसे इनकार नहीं है, मैं उसको बेहतर समझता हूँ, यहाँ बैठकर लंदन में बैठकर मैं उसको अच्छी तरह समझता हूँ, इंडिया का मामला मैं अच्छी तरह समझता हूँ, लेकिन ये अंदरूनी सूरत हाल को नज़रअंदाज करना ये पाकिस्तान के मफाद में नहीं है। और इसी और यही मसले का उलझाव है, इसी से मसला और उलझेगा। और मैं आपसे कहूँ कि ये सोच ज़रा अब बदलने की ज़रूरत है। अब आपको ये देखना है कि आपको एक दुनिया में रहना है, आप एक यूनिलैटरल बुनियाद पर दुनिया में नहीं रह सकते कि आप अब सिर्फ अपनी मर्जी चलाएं। आप अगर ये कहें कि अफगानिस्तान में जो लोग कुछ कार्रवाइयां करते हैं, आप अगर पाकिस्तान उनको हिमायत करे और पाकिस्तान ये कहे कि अफगान तालिबान अच्छे हैं, तो अफगानिस्तान ये कहेगा कि पाकिस्तान तालिबान अच्छे हैं। यानी ये इंटरनेशनल रिलेशंस में ऐसा ही होता है। आप कुछ करें तो मैं आपको कुछ करूं, आप ऐसा ही मुझे भी करेंगे। पाकिस्तान ने कश्मीर में जो जदोजहद आज़ादी है, जो एक बरहक जदोजहद है, उसको सपोर्ट किया, तो इंडिया ने बलूचिस्तान में पाकिस्तान के लिए मसाइल खड़े किए। तो इंटरनेशनल रिलेशन में ऐसा ही होता है। तो ज़रूरत इस बात की है कि दहशतगर्दी को हेड ऑन लिया जाए, ये ना कहा जाए कि ये किराए की जंग है। और मैं आपसे कहूँ, इस पर मेरा एक मकाला इंटरनेट पर भी मौजूद है, मैं आपसे कहूं कि ये अमेरिका की जंग तो है ही नहीं। अमेरिका को किससे खतरा है? वो जिनके खिलाफ कहता है कि मैं अफगानिस्तान में लड़ रहा हूं, उन्हीं को शाम में वो इमदाद कर रहा है, उन्हीं को शाम में वो पाल रहा है जिनके खिलाफ वो अफगानिस्तान में लड़ रहा है। तो अमेरिका को कोई खतरा ही नहीं। ये अमेरिका की जंग नहीं है, ये पाकिस्तान की अपनी और पाकिस्तान के अपने बका की जंग है। तो ये हमें इस सिलसिले में समझना चाहिए। ये मसला है कि हमारी सोच इस ताल्लुक से बहुत उलझी हुई है
जी। सज्जाद मीर साहब, अगर आप टेलीफोन लाइन पर हैं तो मेरी आवाज़ का जवाब देंगे।
जी जी, आवाज़ आ रही है
जी। बहुत शुक्रिया आपका सज्जाद मीर साहब। आप जैसे मुतअद्दिद सहाफ़ियों ने बशीर बलोर साहब पर हमले के बाद मकाले लिखे हैं और ये कहा है कि ये सब कुछ आइंदा जो इंतखाबी सूरत हाल है उसको सबोताज करने के लिए किया जा रहा है और इस बार के इंतखाबात खूनी होंगे, इस तरह का खदशा जाहिर किया जा रहा है, क्या इस तरह के जो ख्यालात हैं इसकी आप तायद करते हैं?
बिल्कुल बिल्कुल, ये बात दुरुस्त है जी। हमें बड़ा खदशा है, इस वक्त इंतखाबात सर पर हैं। हम मिसाल भी देते हैं कि कितने खराब मगर इलेक्शन कभी नहीं रुकते थे। हम तो उस बात की दाद भी देते हैं और कोशिश यही है कि इंतखाबात को हाईजैक करने वाला कोई कामयाब ना हो सके। ये बिल्कुल ठीक बात है, लेकिन ये सारी जो ये गुफ्तगु है कि ये दहशतगर्दी को पाकिस्तान में, मैं साफ कहता हूँ, उन्हें अफगानिस्तान सपोर्ट करेगा। अगर अफगानिस्तान में हुकूमत किसकी है? करजई कोई अफगानिस्तान को प्रेजेंट करता है? पाकिस्तान की वो अफगानिस्तान की हुकूमत कोई वहाँ के बशिंदों ने बनाई हुई है या वहाँ की वोटिंग हुई थी कोई? वो एक जाज साजी की अमरीकी की हुकूमत है जो फार्मोलिया के तहत वहाँ बता दिया गया कि पिट्टू अगर वो कोई बोलता है तो वो तो अमरीका की जबान बोलता है। हाँ, अफगानिस्तान के जब सबके नुमाइंदे वहाँ मौजूद होंगे और उनको ये शिकायत होगी कि पाकिस्तान ये कर रहा है, तो यकीनन पाकिस्तान को कुछ करना पड़ेगा। और अबाजी में पूरी तलखियों के बावजूद पाकिस्तान के अपने बरादर मुल्क से बड़े अच्छे ताल्लुक रहे हैं और आज भी कोशिश इस बात की है। वो कहते हैं जी गुफ्तगू करानी है तो आप हमारी मदद करें। देख, वो मदद ये नहीं कहते कि पाकिस्तानी तालिबान से हमारी बात कराएं, वो यही कहते हैं कि अफगान तालिबान शायद आपकी बात मान लें, उनसे हमारी मदद करें। जो लोग अच्छे ये बात कहना कि पाकिस्तान में दहशतगर्द मौजूद नहीं है, ये फिर झूठ होगा। लेकिन ये कहना कि ये वही दहशतगर्द है जो अफगानी तालिबान है और अफगानी तालिबान को दहशतगर्द समझना और ये पसंद न कहना, ये ज्यादती होगी। इस वक्त पूरी पख्तून बेल्ट में जो लोग मौजूद हैं उनको तालिबान कह दिया जाता है, वो अपनी जंग लड़ रहे हैं। शुमाली तहाद वालों का अपना मिशन है, उनको हक पहुंचता है कि वो जिसका चाहे अपने वतन के अंदर अपनी सूरत हाल आजादी के लिए जो मुनासिब समझे हैं वो करें। लेकिन हम बाहर वालों को तक नहीं पहुंचा। अमरीकी फौजें कहती हैं जी कि पाकिस्तान के तरफ से हकानी नेटवर्क के लोग आते हैं। अरे भाई, वो एक बॉर्डर है, आप रोक लें, आपकी फौजें वहां बैठी हुई हैं, आप हमसे क्यों कहते हैं कि हम रोकें? अगर यही बात है तो फिर हम आपसे पूछते हैं कि ये आपके बंदे आकर हमारे यहाँ क्यों दहशतगर्दी की कार्रवाइयां करते हैं? इंटरमिंगल्ड है, इतना आसान काम नहीं है। हम ये कभी नहीं कहते कि पाकिस्तान इसका जिम्मेदार नहीं है, ये पाकिस्तान के लोग हैं जिनको गुमराह किया जाता है। और मैं मिसालें दे चुका हूँ इससे पहले आपको, अभी खारजियों की मिसालें दे चुका हूँ इससे पहले, मैं सिपाहियों की मिसालें दे चुका हूँ। इस्लाम की तारीख में ऐसे ऐसे तबकात पैदा हुए जिन्होंने एक तरह की लोगों, जिनके झांसे में भी लोग आ गए उनके बलगरावे में भी लोग आ गए और इस्लाम का सबसे बड़ा सेटबैक जो पहुंचा इन दहशतगर्दों के।
बहुत शुक्रिया सज्जाद मिर्ज़ा साहब, वक्त हमारा बिल्कुल खत्म हो चुका है। नाज़रीन, आपने हमारे मौजूदा मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। बहरहाल, जैसा कि सज्जाद मिर्ज़ा साहब ने कहा कि इस्लाम को जो सबसे बड़ा नुकसान पहुँचा वो उन मुतहज्जिर अनासिर और खारजियों से पहुँचा जो इस्लामी तालीमात को भुला कर अपने को इस्लाम और मुसलमान का दाई कहते हैं। अगले प्रोग्राम तक के लिए मुझे इजाज़त दीजिए। खुदा हाफिज़।